या अली मदद, अलवाइज राय अबू अली मिशनरी, वाइज नंबर 438.
28th of August 1986, Rising Life Dedication, Dar es Salaam.
Yali Madad, Bindaro. Life is Madhisme. हमें यह समझना चाहिए कि जिस मंडली में हम लोग आए हैं ये मंडली भला क्या है, और ये मंडली कब और कैसे चालू हुई।
लेकिन उनके बहुत से ऐसे फिरके हैं
कि जिनके इमाम आज से सैकड़ों वर्ष पहले गायब हो गए या उनकी इमामत का सिलसिला बंद हो गया, हम इस्माइलियों को खुदा की इस रहमत का शुक्राना अदा करना चाहिए कि हम लोगों के पास हर जमाने में हर वक्त हजर इमाम मौजूद है, रहा है, और हमारे इमामों का दावा भी है, हमारे इस फिरके का दावा भी है कि कयामत तक ये इमामत का सिलसिला चलेगा। इस खुशनसीबी के हिसाब से हम इस्माइली लोग बहुत सी दफा बेदरकार भी हो चुके हैं और हमारे अंदर इंग्लिश में कहते हैं लेथर्जी। लेथर्जी का मतलब होता है कि किसी काहिल सुस्त आदमी को, लेजी आदमी को कितना भी समझाओ तो वो मानता ही नहीं, समझता ही नहीं, इसको इंग्लिश में कहते हैं लेथर्जी। और हमारे ऊपर थोड़ी सी लेथर्जी है। मैं आपको एक अम्यूजिंग स्टोरी सुनाऊं ये समझने के लिए कि हम कहाँ हैं। एक बड़ा मालदार आदमी था, उसकी दोस्ती बड़े बड़े आलिमों के पास साथ थी, वो उनके साथ बैठा करे। एक दिन इंसान की जहालत और इंसान के अंदर जो सुस्ती है, लेजीनेस है, इसके ऊपर कुछ चर्चा हो रही थी तो उस आलिम ने कहा कि दोस्त, इंसान के खमीर में, यानी इंसान को जब खुदा ने बनाया तो उसकी मिट्टी के अंदर ये सुस्ती काहली रख दी। यानी इंसान की जो खामियां और कमजोरियां हैं उसके अंदर एक कमजोरी ये भी है। रसूल अकरम फरमाते हैं कि इंसान जो है ना वो मिक्सचर है दो चीजों की, अल इंसान व मुरक्कबुन व खताए व निसियान। इंसान को खुदा ने मिक्सचर वाला बनाया और उसकी मिक्सचर के अंदर एक तो यह है कि वो खता करता है यानी मिस्टेक करता है, और दूसरा यह है कि वो भूल जाता है, निसियान कहते हैं, फॉरगेटफुलनेस। तो इस किस्म का चर्चा होता था तो उसने कहा कि नहीं साहब, ऐसा तो नहीं है यार, इतने लोग काहिल हो जाते हैं कि खुद का फायदा भी छोड़ देते हैं। उसने कहा हाँ। एक दिन ये दोनों घोड़ों पर बैठ के एक ऐसी जगह पे गए कि जहां लोग भीख मांगते थे। अभी भीख मांगने वाले कौन होते हैं पता है? कि जिनकी नेचर के अंदर सुस्ती और काहली होवे, या तो उनका जितना भी माइंड है मेंटल कंडीशन बिगड़ जाती है, उनका एटीट्यूड बदल जाता है, ये लेजी होते हैं इसके लिए। हाँ, कभी कभी चोर डाकू भी भिखारियों का भेद बदलते हैं, उनकी बात नहीं होती यहाँ। तो ये भिखारी जहाँ बैठे थे, बहुत से लोग वहाँ ये पहुंचे। ये सेठ कहता है मैं एक रुपया दूंगा। वो पुराने जमाने की बातें हैं कि जब एक पैसा भी बहुत बड़ी चीज थी तो जमाने के अंदर एक रुपया तो बाद लोगों की एक आधे महीने की तनख्वाह होती थी। कहता मैं एक रुपया दूंगा उसको जो मुझे आके अपनी काहली सुस्ती की यानी लेजीनेस की अपनी कोई बात सुना ले कि मैं इतना काहिल था, मैं इतना लेजी था। कुछ लोग भाग के आए, सब ने कुछ ना कुछ स्टोरी सुनाई। मिसाल के तौर पे एक ने कहा कि सेठ, ठंडी बहुत थी, मैं सिगरेट पी रहा था और इसके अंदर मुझे नींद आ गई, मेरा कंबल जल गया, लेकिन उस नींद और सुस्ती के अंदर मैंने उठने की हिम्मत न की। लेजीनेस कहाँ होती है कि जहाँ हिम्मत नहीं होती। करेज का ऑपोजिट लेजीनेस है। तो हिम्मत की ऑपोजिशन में क्या है? सुस्ती और काहली। तो कहता है मेरा सारा कंबल जल गया लेकिन मैंने उसको उठ के बुझाया नहीं, मैं इतना सुस्त हो गया, लेजी बन गया। इस तरह सब लोगों ने आ आ के अपनी अपनी बातें सुनाई लेकिन एक आदमी नहीं आया। जब एक आदमी नहीं आया, उसको बुलाया, भाई तू कुछ सुना, तो वो उधर ही बैठा रहा। आलिम ने कहा ये सबसे ज्यादा सुस्त है, उसको जाकर रुपया दे दो। वो अपनी वार्ता भी सुनाने नहीं आया। मतलब यह है कि इंसान के अंदर ایسی خامیاں کمزوریاں پیدا ہو جاتی ہیں. اللہ نے بیماریاں بھی بنائیں، ان کی دوائیں بھی بنائیں. بعض چیزوں کے اندر اوگن ہیں تو ان کے اوگن مٹانے کے لیے خدا نے گن والی چیزیں بھی پیدا کی. اوگنوں کی بات آپ کے سمجھ میں آ سکے تو میں آپ کو کہہ دوں کہ بھئی کبھی کبھی انسان اوور ایٹنگ کر لیتا ہے، یہ ایک اوگن ہے، یہ ایک خراب عادت ہے. جب اتنا بہت کھا لے لے کہ انسان کے پیٹ میں آدھا گلاس پانی بھی نہ جا سکے تو ابھی یہ خرابی ہے، اور اگر اس خرابی کا علاج نہ کیا جائے تو بہت سے لوگوں کو ہارٹ اٹیک ہوتا ہے. مگر اس کا ایک اور علاج بھی ہے، اور علاج یہ ہے کہ 2 ٹی اسپون وینیگر کے آدھے گرم پانی میں ڈالو، 3 چاپ سالٹ ڈالو، تھوڑا نمک ڈالو اور اس کو تھوڑا تھوڑا پی جاؤ تو یہ اوور ایٹنگ جو ہے وہ بیٹھ جائے گی، اب سکھ مٹ جائے گا، من کی گھبراہٹ دور ہو جائے گی. تو خدا نے جس طرح دنیا میں ہماری بھول کی وجہ سے جو خرابیاں ہوتی ہیں ان خرابیوں کا علاج بھی سامنے بتایا ہے، اور علاج ہم کو کہاں عالموں کے پاس سے ملے، جو علم جانتے ہیں، خدا نے جن کو علم بخشا ہے. اور سب سے بڑے عالم جو ہوتے ہیں وہ نبی ہوتے ہیں، یہ سب نبیوں کے اندر سے علم ملے. خدا نے نبیوں کے اندر بھی ایسے ایسے لوگ بنائے کہ ان کو جدے جدے علاقوں میں رکھا، الگ الگ سنسکرتی میں رکھا، الگ الگ جگہوں کے اوپر رکھا، الگ الگ ان کو پیشے دیے. حضرت عیسیٰ علیہ السلام جیسس جو تھے وہ کارپینٹر تھے، نوح نبی جو تھے وہ بوٹ بنایا کرتے تھے، ابراہیم نبی جو تھے وہ مٹی اکٹھی کر کے اور اس کو بیچا کرتے تھے، رسول اللہ جو تھے وہ ایک دوسرے کا مال اکٹھا کر کے کمیشن ایجنٹ کا کام کیا کرتے تھے، موسیٰ علیہ السلام جو تھے تو وہ گائے بکریاں جلایا کرتے تھے. تو الگ الگ نبیوں نے الگ الگ پیشے کیے تاکہ لوگوں کو ان پیشوں کے اندر سے ہدایت مل سکے. لیکن نبیوں نے دنیا کے اندر بہت سے علم بھی بخشے، ایسے بہت سے نبی تھے کہ جو راجہ بادشاہ بھی تھے. انہی نبیوں کے اندر ایک نبی تھے، ان کا نام تھا لقمان. لقمان بہت بڑے حکیم تھے، حکیم کہتے ہیں حکمت والے کو، اور وہ دوا دارو بھی کرتے اور سکھاتے تھے. حضرت لقمان جو تھے وہ ایک دفعہ پکڑے گئے، اکیلے سفر کرتے تھے. پرانے زمانے کے اندر لوگ ایسے اکیلے آدمی کو پکڑ لیتے تھے جو ڈاکو وغیرہ ہوتے تھے، تو ان لوگوں کو دوسرے شہروں میں جا کے بیچ ڈالتے تھے، جس طرح کوئی بکری پکڑ لی اور بیچ دیا. تو لقمان نبی کو مصر میں جا کے کسی کے ہاتھ میں بیچ دیا، ابھی بک گئے، نبی تھے. دنیا کے حساب سے ان کو اپنے جو دنیاوی سیٹ تھا ان کی خدمت کرنی چاہیے. اب اس کو پتا نہیں تھا کہ یہ نبی ہیں، اور انہوں نے بھی اپنی نبوت کو ظاہر نہیں کیا کہ میں اللہ کا نبی ہوں. پکڑے گئے، پکڑے گئے. تو جو سیٹ تھا انہوں نے ان کے ساتھ باتیں چیتیں کی، تو اس کو اثر پڑا کہ یہ کوئی بہت عقل والا آدمی ہے. کہا اچھا جاؤ، تم میری کھیتی ہے، کھیتروں کے اندر، فارمز کے اندر جو آدمی لوگ کام کرتے ہیں ان کی سپرویژن کرو، ان کا دھیان رکھو. تو وہ ادھر چلے گئے، مگر حضرت لقمان نے دیکھا کہ میرا جو سیٹ ہے اس کے آچار وچار، عمل اعمال اچھے نہیں. وہ ظاہر میں اچھا بنتا ہے لیکن باطن کے اندر اس کی نیت اچھی نہیں. وہ لوگوں کو دکھانے کے لیے دھرم کرم کرتا ہے اور عزت حاصل کرنے کے لیے خیر خیرات کرتا ہے، نہ خدا سے ڈرتا ہے نہ مذہب سے چلتا ہے. اب حضرت لقمان جو نبی ہیں، نبیوں کا کام یہ ہوتا ہے کہ ایک سنگل آدمی ہوئے کہ 10-20 ہو میں، کہ 10-20 ہزار لاکھوں میں، وہ خدا کی مخلوقات کو راستہ دکھانے والے ہیں. اور یہی بات مشنریوں کی، دائیوں کی، دنیا کے اندر جو مبلغ ہیں، پنڈت ہیں، سادھو ہیں، ان کا کام بھی یہی ہوتا ہے. رسول اکرم فرمایا ہے کہ العلماء وارثون انبیاء، کہ جو عالم لوگ ہیں اسلام کے اندر وہ نبیوں کے وارثدار ہیں. تو مشنریوں کا کام بھی یہی ہے, وائزین کا کام یہی ہے کہ لوگوں کو ہدایت کی جائے, مانے نہ مانے. بہت دفعہ ایسا ہوتا ہے جماعت خانے کے اندر, آپ لوگوں کو تو معلوم ہے, میں کئیوں کو پرسنلی ٹوک بھی چکا ہوں کہ جماعت خانے کے اندر کہ جہاں عبادت گاہ ہے, خداوند عالمین کا ادھر نور موجود ہے, عبادت کرنے کے لیے ہم آتے ہیں, کئی لوگ دعا ختم ہو جاتی ہے کہ لمبے پاؤں کر کے بیٹھ جاتے ہیں. تو میں تو ان کو بولتا رہتا ہوں, الحمدللہ عزت رکھتے ہیں, پاؤں کھینچ لیتے ہیں, چلے جاتا ہوں تو پھر شاید لمبا پاؤں کر لیتے ہوں گے. چلو وہ ان کے اعمال کے ساتھ, یہ ایک بہت بڑی بے ادبی بلکہ بہت بڑا گناہ ہے. تو حضرت لقمان علیہ السلام جو تھے انہوں نے اپنے سیٹ کی حالت دیکھی, تو ایک دفعہ انہوں نے ایک خاص ٹکڑے کے اندر جگہ وغیرہ صاف کرائی. سیٹ کو پوچھا کہ سیٹ یہاں کون سا بیج ڈالے, تو اس نے کہا کہ گیہوں ڈالو. بھلے سر, لیکن گیہوں کی بجائے لقمان نبی جو لے کے آئے. انگلش میں جو کو بارلے کہتے ہیں, جو. سیٹھ نے کہا کہ ادھر گیہوں لگاؤ, لیکن آپ نے جان بوجھ کے ادھر جو بو دیے. سیٹھ کی حکم کی نافرمانی ضرور تھی, لیکن اس میں ایک حکمت تھی, نیت اچھی تھی. چھ مہینے کے بعد جب یہ فصل تیار ہوئی اور اس میں جو لگے اور مالک دیکھنے کے لیے آیا, تو وہ بڑا بگڑا, کہنے لگا لقمان میں نے تو کہا تھا کہ ادھر گیہوں بو تو یہ تو جو نکلے. کہتے صاحب ہم نے تو گیہوں بوئے تھے لیکن جو بن گئے. کہتے کیسی باتیں کرتے ہو, ایسی بڑی عقل والی باتیں سننے کے بعد آج تمہارے منہ سے یہ بات نکلتی ہے؟ بھلا گیہوں ڈالیں گے تو جو تھوڑے ہوئیں گے, گیہوں ڈالیں گے تو گیہوں ہوئیں گے, جو ڈالیں گے تو جو ہوں گے, ضرور غلطی ہو گئی ہے تو تم نے اس کو جو ڈال دیا ادھر. کہتا نہیں صاحب, گیہوں ڈالے ہیں اس میں گیہوں نہیں ہوئے, جو بنے. کہتے کیسے ہو سکتا, یہ نہیں بنتا, نہیں بنے گا. کہتا کبھی نہیں. تو کہتا میں تو دیکھتا ہوں کہ آپ جو کام کرتے ہو کام آپ کے برے ہیں, اور آپ آشا رکھتے ہو کہ خدا آپ کو بخش دے گا. آپ نے بو دیے ہیں جو, اور آپ کو تو آشا ہے کہ گندم نکلے گی, گیہوں نکلے گا. شک ہو گیا, سوچ میں پڑ گیا کہ آج تک کسی نے اس کو اس طرح نہیں بتایا, اور یہ میرا غلام ہو کے بھی بالکل ڈرا نہیں, اور میرے منہ کے اوپر میری ظاہر بات ان کی سب باتیں کر دی. اس کے دل کے اندر خیال آیا یہ ضرور تو بڑا آدمی ہے, اس نے اپنی غلطی کو اپنے گناہوں کو قبول تو کر لیا. پوچھا بھلا کون ہو تم؟ اس نے کہا میرا نام لقمان ہے, مگر اصل کون ہو؟ تب حضرت لقمان نے کہا کہ میں اللہ کا نبی ہوں. تو فوراً ان کے پاؤں پہ گر گیا اور بہت معافی مانگی. حضرت لقمان علیہ السلام کی اور بھی ایسی کچھ باتیں عقل کی ہیں جس سے انسان کو بہت سمجھداری ملے. سورۃ اللقمان قرآن شریف کے اندر ایک چیپٹر ہے, اس کا نام ہی لقمان ہے. اللہ تعالیٰ نے لقمان اور ان کے بیٹے کے ڈائیلاگ قرآن شریف کے اندر فرمایا ہے. باپ بیٹے کا ڈائیلاگ ہوتا ہے, آج میرے پاس آج کی آواز میں اس کے لیے کوئی جگہ نہیں ہے کہ باپ بیٹے کا ڈائیلاگ کیا ہوتا ہے, لیکن یہ ڈائیلاگ آپ قرآن میں پڑھو تو آپ کو پتہ لگے ہم کو جیون کی بہت سی باتیں اس میں سے ملتی ہیں. تو میں آپ کو عرض کر رہا تھا کہ ہمارا کام یہ ہے کہ جماعت کو علی نبی کی ہدایت ملے, کہ آج ہم لائف ڈیڈیکیشن کی اس مجلس میں حاضر ہوئے, ہر مہینے حاضر ہوتے ہیں. بھلا لائف ڈیڈیکیشن کیا ہے؟ ہمارے مولا نے ایسے بہت سے فرامین فرمائے ہیں, ان فرمانوں کے اندر مولا نے ہمیں خلاصہ دیا ہے. لائف ڈیڈیکیشن کا مطلب ہے کہ ایک آدمی اسماعیلی ہے, جماعت خانے آتا ہے, تین وقت کی دعا پڑھتا ہے, دسواں دیتا ہے, اس کے عمل اعمال بھی اچھے ہیں. اس کو ایسا ہوا کہ میں اپنے مولا کی کوئی خدمت کروں. جس آدمی کو ایسا وچار آوے کہ میں اپنے مولا کی کوئی پرسنل سیوا کروں, تو وہ رستہ ڈھونڈتا ہے, مولا کا اگر مکان ادھر ہو اور حضرت امام ادھر رہتے ہوں میں تو ہم مولا کے گھر جا کے اس کا اگر بگیچہ ہے تو تھوڑا بگیچے میں کام کرو, یا مولا کے گھر میں جا کے برتن دھو ڈالو, مولا کے کپڑے دھو ڈالو, مولا کی گاڑی صاف کر دو, مولا کے شوفر بن کے اس کی گاڑی چلا دو, مولا کے گھوڑے ہیں ان کی رکھوالی کر لو. ایسے ہزاروں طریقے ہیں کہ ہم اپنے مولا کی کوئی خدمت کر سکتے ہیں, لیکن مولا نے کہا ہے کہ خدمت کا درجہ عبادت کتنا ہے, تو خدمت کرنے کے لیے ہم اس مالیوں کے دل تڑپتے رہتے ہیں کہ ہم اپنے مولا کی کچھ خدمت کریں, پر واقعی خدمت بہت بڑی چیز ہے, اور خدمت کرنا اور اس خدمت کا کوئی ظاہری عوض نہ لینا, یعنی والنٹری سیوا کرنا, خدمت کر کے پیسے اور پگار نہ لینا, اس خدمت کو خدمت کہا گیا. رحمت کر کے امام اپنے نوکروں کو بھی اس خدمت کا عوض دے دیتے ہیں. مولانا امام سلطان محمد شاہ صلوات اللہ علیہ کی ایک بات کروں, کچھ کا ایک نخی جو ظاہر بانے بھی دنیا بھانے بھی مولا کے ساتھ بہت دوستی رکھتا تھا اور مولا کے ساتھ کھلی چھوٹ سے باتیں کرتا تھا, کیونکہ چھوٹی عمر سے ساتھ بڑے ہوئے تھے. اس نے ایک دن عرض کی, بمبئی آیا, مہمانی رکھی, مولا کہتا ہے کہ خداوند, وہ کچھی میں بولتا تھا اور سلطان محمد شاہ سندھ میں پیدا ہوئے تھے, بہت اچھی سندھی جانتے تھے اور سندھی کچھی بہت ملتی ہے, تو مولا کو کہتا ہے کہ جیبو, یہ بزرگ اور راجے مہاراجے ہوتے ہیں ان کو ایسا ایڈریس کیا جاتا ہے, جیبو ہاں اپنی گال پوچھا. سلطان محمد شاہ کے فرمایا, پوچھو مکھی کیا ہے؟ کہتے خداوند, تو کو مت راجی تھی تو کرو ڈیے. سلطان محمد شاہ فرمایا, میں اس کو اپنی سیوا دوں. سر نیچا کیا یعنی آمین کیا, پھر پوچھتا ہے کہ خداوند, تو بدھارے راجی تھی تو کرو کیے کرو ڈیے. تب فرمایا, میں اس کو اور سیوا دوں, اس سے بڑی سیوا دوں. پھر سے نیچا کیا, اٹھا کے کہتا ہے کہ خداوند, تو ججو راجی تھی تو کرو ڈیے. تو بابا فرمایا, اس کو میں بہت سیوا دوں. تینوں وقت اس نے جو چیز کا سوال کیا کہ تو راضی ہوئے تو کیا دے وے خدمت, ایک دفعہ, دو دفعہ, تین دفعہ, ایک لیول, دوسری لیول, تیسری لیول, ہر وقت امام کی راضی کا, اس کی خوشی کا انسان کے اوپر جو عکس سایہ پڑتا ہے تو وہ یہ ہوتا ہے کہ میں اپنے مولا کی سیوا کروں. جس آدمی کے دل میں یہ خیال آتا ہے کہ میں اپنے مولا کی کوئی سیوا کروں, تو یاد رکھو مولا اس کے اوپر راضی ہے. یہ راضی ہونے کے کارن سے اس کو یہ بات سوجھی. بالکل اسی طرح سے لائف ڈیڈیکیشن کا ممبر بننے کے لیے, کہ جس کے لیے امام نے فرمایا تمہاری ساری زندگی کی سیوا میں نے قبول کی, یہ سیوا کیا ہمارے دل کے اندر یہ خیال آیا ممبر بنتے وقت, پیسے دیتے وقت, کہ میں مولا کی کچھ سیوا کروں, مولا مجھ سے راضی ہوئے, یہ خیال سے ہم لوگ ممبر بنے ہیں کہ لڑکوں کو ماں باپ نے ڈال دیا, یہ سب پوریے بیٹھے ہوئے ہیں. حکم تو یہ ہے کہ 18 برس کے نیچے کوئی ممبر نہ بنے تاکہ اس کو سمجھ ہوئے. حکم تو یہ ہے کہ یہ ممبر بنو لوگوں کو کہنے سے نہیں, لوگوں کو دیکھ کر نہیں, دیکھا دیکھی یا اس کی امیٹیشن کرنے کے لیے نہیں. ان بچوں کو ثواب ضرور مل گیا, لیکن یہ بڑے ہو کے اپنی مرضی سے تو یہ مائنڈ ممبر نہیں بنے, ان کو تو لایا گیا. اب اگر یہ بچے جو یہ چیز نہیں سمجھتے تو اس کا گناہ ان ماں باپ کے اوپر کہ جنہوں نے اپنے بچوں کو اس کا ممبر بنا دیا سمجھانے کے بغیر. بچہ چھوٹا ہے, گھر میں اکیلے رکھ نہیں سکتے. وائف نے کہا ہسبینڈ کو کہ میں بھی مجلس میں جانے کے لیے کیا کریں گے, بچے کو کہاں رکھیں گے؟ کوئی بات نہیں ہے, لے آؤ, ہم ممبر بنا دیں گے لائف کا. چلو ابھی وہ گوشت کا بچہ ممبر بن گیا. اس مجلس کا یہ ہیتو نہیں ہے یہ مجلس تو کیا جتنی بھی مجلسیں ہیں بخشش کی مجلسیں, بخشش کی مجلسوں میں 5-5 سال لائف ڈیڈیکیشن اور دوسری ایسی بہت سی بخشش کی مجلسیں ہیں. ان بخشش کی مجلسوں کے اندر ہم اگر سمجھ کے بغیر آئے ہیں, دیکھا دیکھی آئے ہیں, ایک اس پرتھا کے حساب سے کہ لوگ کہیں گے ارے تو 5,000 شلنگ نہ دے سکا, اس کے لیے ہم چلو ممبر بن گئے. تو ہم نے تو اس ممبر کا جو ہیتو ہے, لائف ڈیڈیکیشن کا جو مقصد ہے, لائف ڈیڈیکیشن کے اندر جو ایسنس ہے وہ تو نہیں سمجھا. ہونا تو یہ چاہیے کہ ہر آدمی اپنا پیسہ کماوے. ان بچوں نے اپنے پیسے کی کمانی سے ممبر شپ نہیں لی. ایسے اور بھی بہت سے ہیں کہ جن آدمیوں کو ورثے کے اندر مل گیا یا کسی نے کسی کا نام ڈال دیا, وہ بھی برابر نہیں. ہم ایک دوسرے کو اپنی محبت جتانے کے لیے ایک دوسرے کو ڈال دیتے ہیں, ٹھیک ہے, وائف ہسبینڈ کے ماں اور باپ وہ ٹھیک ہے, وہ چلتا ہے, لیکن یار دوست بھی ایک دوسرے کو کہتے ہیں اچھی بے نشی نے پیسہ ہوں دیا تو بھائی اس نے پیسے دے دیے, مگر یہ طریقے برابر نہیں ہیں. اس مجلس کا جو ہیتو ہے تو وہ یہ ہے کہ آپ اپنی کمانی میں سے, اور وہ بھی کمانی کے جس میں سے 10% نکالا ہوئے, اور وہ کمانی کے جو کمانی حلال کی کمانی ہوئے, کسی کو لوٹ کر نہیں, دغا فریب سے نہیں, اور سر پہ قرضہ ہوئے تو پہلے قرضے والے کو دو, ممبر بعد میں بنو. اسلام کے اندر حج کرنے کے لیے ایک پرتھا ہے اور شریعت کے اندر حکم ہے. البتہ حج کرنا جس طرح سے صلاۃ اور زکات ہے اس درجے کا یہ فریضہ نہیں ہے. صلاۃ و زکات یعنی دعا اور دسوند اس کی کوئی آپشن نہیں ہے, لیکن حج میں آپشن ہے. حج اس کے اوپر ہے کہ جس کے اوپر کوئی قرضہ نہ ہو, حج اس کے اوپر ہے کہ جس کے ماں باپ گزر چکے ہیں. اگر گھر میں بوڑھے ماں باپ ہیں تو نبی کریم صلی اللہ علیہ فرماتے ہیں کہ تم اپنے ماں باپ کی خدمت کرو, وہ تمہارا حج ہے, تمہارے اوپر حج فرض نہیں. اسی طرح سے اگر کسی کے صحت کے اندر اس کے بھائی کے یا سگے کٹمبی کے کسی ودوا یا یتیم بچوں کی ذمہ داری اور جوخم داری اس کے اوپر پڑی ہوئی ہے, تو وہ آدمی اگر یہ سمجھے کہ میں پہلے حج کرنے جاؤں گا تو بعد میں یہاں خرابی ہو جائے گی, تو نبی فرماتے ہیں اس کو بھی حج کرنے کی کوئی ضرورت نہیں. جس کے اوپر قرضہ ہے, نبی فرمایا قرضہ پہلے ادا کرو اور پھر حج کرو. دیکھو دیندارو, مذہب جو ہے نا وہ بڑی پاک چیز ہے, مذہب جو ہے وہ بڑے سمجھنے کی چیز ہے. اگر ہم اپنے مذہب کے اوپر برابر چلیں تو ہم کو روحانی طاقت ملتی ہے, اور اس روحانی طاقت سے ہمارے خیال بدلتے ہیں, ہماری زندگی بدلتی ہے, ہمارے اندر اچھائیاں پیدا ہوتی ہیں, ہماری یہاں کمزوریاں بدیاں برائیاں دور ہو جاتی ہیں. بھلے وہ آدمی مالدار نہ بھی بنے لیکن سکھی ضرور بنے گا. میرا مطلب سکھ کا کیا ہے, جیسے کہ مولانا حضر امام نے اس کا جواب دیا ہے. مولا فرمایا اگر تم بندگی عبادت کرو گے, اپنے مذہب کے قاعدے قانون کے اوپر چلو گے, تم اب فرماتے ہیں بھلے تم کو دنیا میں دکھ آئیں گے لیکن تم دکھی نہیں بنو گے. حضر امام نے اس کا جواب دیا ہے, اگر تم اپنے مذہب کے اوپر برابر چلو گے تو ماں باپ فرمایا بھلے تم کو زندگی میں دکھ آئیں گے. کیوں؟ کہ انسان کی زندگی پرابلم سے بھری ہوئی ہے, مگر مولا فرمایا تم دکھی نہیں ہوگے, تم کو دکھوں کا سامنا کرنے کی طاقت ملے, تمہارے اندر روحانی طاقت پیدا ہو جائے گی کہ تم دکھوں کے اندر گھبراؤ گے نہیں, تمہاری مینٹل بیلنس جو ہے وہ برابر رہے گی, اور اس لیے تم اپنے دکھوں میں سے نکلنے کا رستہ ڈھونڈ سکو گے. तुमको किसी और के पास जाके अपना दुख रोने की जरूरत नहीं पड़ेगी कि हाय मैं मर गया, मैं क्या करूं, मैं किधर चला जाऊं, ऐसी हालत नहीं बनेगी। इंग्लिश में इसको कहते हैं फ्रस्ट्रेशन। तुम्हें फ्रस्ट्रेशन नहीं होगी, तुम्हें मुंझारा नहीं होगा, तुम्हें घबराहट नहीं होगी, तुमको ऐसा नहीं लगेगा कि चारों बाजू अंधेरा हो गया, अब मेरा क्या होगा। ये भय खौफ हुज़्न मलाल जिसको कहते हैं, तुम्हारे दिल में खौफ और डर और भीत नहीं होगी अगर अपने मजहब पे चलोगे। मजहब यह है कि जो कुछ भी अमल करो खुदा को हाजत समझ के अमल करो, जानबूझ के अमल करो, सोच समझ के अमल करो कि मैं जो करूं ऐसा करूं मौला मुझ पे राजी हो गए। हमारी आदत हो चुकी है कि आज हमने अपने मजहब को मार्केट के अंदर रख दिया है कि जिसके ऊपर एक टिकट लगाई है, इसकी इतनी प्राइस है। नौमीरात की मजलिस में आने की प्राइस का टैग क्या है, उसके ऊपर टिकट लगी हुई है 500 शिलिंग। 1200 में आने के लिए 1200 शिलिंग, लाइफ में आने के लिए 5000 शिलिंग। तो क्या मजहब मार्केट में है? क्या मजहब पैसे से बिकता है? और वो पैसा कि जिस पैसे के पीछे ना हम हलाल सोचते हैं ना हराम सोचते हैं, वो पैसे के पीछे कि जिस पैसे के पीछे लग जाते हैं तो जवाबखाना भूल जाते हैं, वो पैसा जिस पैसे के पीछे लग जाते हैं तो दुआ भूल जाते हैं। आज हमारी हालत क्या है? गई कल मैंने कड़िया को के अंदर वाइस की, मैंने कहा 10 महीने के बाद आया हूं, मैं 40 बरस आपके पास रहा हूं, दारुसलाम की जमात मेरी जमात है, मैं अपने आप को दारुसलाम वाला समझता हूं। यूं तो मिशनरी सारी दुनिया की जमातों का मेंबर है, सारी जमात दुनिया भर की मेरी जमात है, लेकिन चूंकि मैं आपके पास रहा हूं, मैं 40 बरस रहा हूं आपके साथ, कई मेरे सामने पैदा हुए हैं, बड़े हो गए हैं, पर कई बड़े लोग थे जिनको मैं जानता था, आज उनकी यादें रह गई हैं। ये लाइन भरी होती थी, कोई 60 बरस का, कोई 70 बरस का, उनमें कोई नजर नहीं आता, एक बूढ़ा आदमी 96-97 बरस का नजर आता है, लेकिन इस जमात के साथ मेरा दिल बांधा हुआ है। मैं अपना समझ के जिस तरह सगे होते हैं, मैं दारुसलाम जमात का सगा हूं, इसलिए मैं कहता हूं 10 महीने के बाद आया हूं। मैंने कल कहा मुझे बहुत दिलगिरी हुई, दारुसलाम की जमात में से नूर घट गया है, आपकी आंखों में वो रोशनी नहीं जो आज से 5-10 बरस पहले थी, आपके दिलों के अंदर वो उजाला नहीं कि जो आज कुछ वर्षों पहले था, आपके मगज और दिमागों के अंदर, आपके अंतकरण के अंदर वो राहत है, वो सुख नहीं रहा, इसलिए नहीं रहा कि आप पैसे के पीछे बहुत ज्यादा पड़ गए हो, बहुत ज्यादा। सिर्फ दौलत कमाना आप लोगों की इस वक्त जिंदगी का एक मकसद बन गया है, आप में अच्छे लोग बहुत हैं, लेकिन मेजॉरिटी आज इनके साथ चल रही है। इंडिया के किसी शहर में मुहर्रम की 10 तारीख थी, भी मुहर्रम आ रहा है, मुहर्रम की 10 तारीख थी, गांव छोटा सा था लेकिन तंग रस्ते थे, तो मुहर्रम का ताजिया निकलता था, 10वीं तारीख को इस्नाशरी लोग ताजिया निकालते हैं, और हर उन लोगों का मजहब है, खुदा उसको सलामत रखे, तो कई लोग छाती पीटते हैं, हाय हुसैन या हुसैन, हाय हुसैन या हुसैन, कोई संगल लेके चेन लेके अपनी नंगी पीठ के ऊपर मारते हैं, आदमी बहुत है। अब एक आदमी बनिया, बनिया का मतलब जो व्यापारी होते हैं, हिंदू था, उसको ये तरफ से उस तरफ जाना था, रोड क्रॉस करना था, और बहुत उतावल थी उसको, मगर आदमी इतने थे कि बहुत देर तक तो ठहरा रहा, आखिर हिम्मत करके उसने सोचा कि मैं हो जाऊंगा पार, लेकिन इतने जोर के आदमी रेला था कि ये भी साथ उनके चला गया। इसने सोचा कि लोग मुझे कुछ बुरा न समझें, तो इसने भी छाती के ऊपर हाथ मारना शुरू किया, आधी भराना आधी भराना आधी भराना, यानी मैं पकड़ा गया हूँ, आ गया अपनी जमात के अंदर। ये जो इस वक्त पैसे का, पैसे की मोहब्बत का, पैसे का प्रेम का हमारे दिल के ऊपर जो असर हुआ है, तो इस सैलाब के अंदर, इस तूफान के अंदर हमारे बहुत से नेक भाई बहन भी आधी भराना आधी भराना ये उसके अंदर बेचारे पकड़े गए हैं। मगर मैं होशियार करता हूं, दुनिया जरूर कमाओ, दीनदारों जरूर कमाओ। हमारे मौला ने कहा है कि दुनिया और दीन में बैलेंस रखना, ये हमारा मजहब है। मगर दुनियादारी के अंदर हम इतने फंस जाए, सुबह के वक्त मैं इधर अभी तक नहीं आया, उपांगा के अंदर 20-22 मर्द आदमी, 25-30 औरतें, और मुझे इधर की रिपोर्ट मिली कि इधर की भी हाजिरी उससे कुछ अच्छी जरूर है, लेकिन इधर 1200-1500 आदमी के अंदर कितने आदमी आने चाहिए। शाम को भी हाजिरी हमारी कमजोर हो गई, क्या हो गया? जमात तो इधर है, जमात तो है, इमामत दे के दिन खाना खाने के लिए तो इतने लोग आए थे कि उससे तो 20% भी जमातों में नजर नहीं आते, तो क्या गैर लोग आए थे खाना खाने के लिए? हम ही थे ना। शाम को घरों में बैठ के वीडियो देखो, मगर पहले जमात खाने आ लो, फिर घर जाके देखो, उसमें कोई हराम काम नहीं है। वीडियो देखना कोई भी बुरा गुनाह नहीं, हाँ गुनाह बन जाता है जब आप दुआ छोड़ के जमात खाना छोड़ के उसको देखते हो, तो वो चीज गुनाह बन जाती है। वही चीज एक ही अमल होता है, एक औरत को पकड़ के खुदा न खास्ता उसके साथ कभी ताल्लुक पैदा किया जावे तो वो गुनाह है, लेकिन उसी औरत के साथ निकाह कर लो, मैरिज कर लो, तो वही चीज हलाल हो जाती है जो पहले हराम थी। यही बात ये है, वीडियो देखना कोई खराब गुनाह नहीं, लेकिन दुआ और जमात खाने के वक्त उसको भूल के कभी आप बोलो, और कोई लोग कहें हाँ हम जमात खाने नहीं आते, चलो ना सही मिशनरी साहब, लेकिन दुआ पढ़ लेते हैं। दुआ पढ़ते हो घर पे, इमाम का घर छोड़ के, इमाम फरमाया कि तुम मेरे घर पे आके मुझे सलाम करो, दुआ पढ़ो, मेरी दुआ सीख लो। उधर भले दुआ पढ़ लेते हो, तो दुआ न पढ़ने के गुनाह से जरूर बच गए, लेकिन मौला के घर पे आके जो दुआ सीख मिलती है, वो घर दुआ पढ़ने से दुआ सीख नहीं मिलती, दुआ का सवाब नहीं मिलता। एक ही चीज बन गई कि दुआ न पढ़ने का गुनाह से बच गए, मगर घर दुआ पढ़ने का सवाब नहीं मिला। इसलिए नहीं मिला कि हमने जानबूझ के दुनिया की खातिर वो चीज छोड़ दी। लाइफ डेडिकेशन वालों के ऊपर ये चीज फर्ज है कि उन्होंने अपनी जिंदगी मौला को दे दी है, अब अपने जीवन को वापस मौला के हाथ से छीन रहे हो। एक दफा मौला को दे चुके हो तो मौला जिस तरह कहता है उस तरह चलो। लुकमान हकीम की बात मैंने क्यों सुनाई कि वो नबी भी थे, मगर जब गुलाम बना गए तो अपने सेठ की गुलामी करते थे। मौला को हमने अपना जीवन दिया, लाइफ डेडिकेट की, मगर अब हम वापस मौला के हाथ से ले रहे हैं, हमारी मर्जी से हम जी रहे हैं। लाइफ डेडिकेशन का ये मतलब नहीं है। मौला के फरमानों के अंदर फरमान है कि जो गरीब आदमी है, लाइफ का काम करने की इच्छा है, तो अपने खाने पीने मौज शौक के खर्च से, पान सोडा रेस्टोरेंट वगैरह के खर्च से पैसे बचा के वो पैसे इकट्ठे करे, और जब उनके पास पैसे हो जावे तब वो लाइफ में आवे। ये मेहनत के पैसे से, बचाए हुए पैसे से जब वो मेंबर बनता है तब उसको इसकी कदर भी होती है, और आसानी के साथ कमाया हुआ पैसा हमारे दिल में ईमान पैदा नहीं कर सकता। हमारा हजरत इमाम बड़ा दया वाला है, बड़ा रहम वाला है। हम अपने गुनाहों को जब भी याद करके माफी चाहते हैं तो मौला अगले पिछले सब गुनाह बख्श देता है। हमारे दिलों के अंदर इमाम जमान की मोहब्बत होनी चाहिए। अल्हम्दुलिल्लाह आपके ही भाई, आपकी ही बहनें, जो आज से 8-10-15 बरस पहले इधर से कनाडा चले गए, उन कनाडा की सख्त सर्दियों के अंदर, बर्फों के अंदर भी वो सुबह परोड़िए जमात खाने में आवे, शाबाश है ना उनको। आप इधर आजू बाजू में रहते हो तो नहीं आ सकते, और वहां आने वाले 20-30-30 माइल से परोड़िए 4 बजे पहुंच जाते हैं, तो 3 बजे उठते होंगे, 2:30 बजे उठते होंगे, जिस तरह मैं यहां वॉलंटियर्स को देखता हूं, शुक्र अल्हम्दुलिल्लाह वेस्टर्न कंट्रीज के अंदर मोस्टली तंजानिया के ही बच्चे ज्यादा वॉलंटियर का काम करते हैं। ये तंजानिया को एक फखर की बात है, वहां के वॉलंटियर 2:30 बजे रात को उठ के 20-20 माइल जाके गाड़ियां ले जाते हैं और लोगों को उठा के ले आते हैं, दुआ सफा होने के बाद उनको छोड़ने जाते हैं, वापस आते हैं, तैयार होते हैं, कोई काम पे जाता है और कोई उधर जाता है पढ़ने के लिए स्कूलों और कॉलेजों के अंदर। डॉक्टर और बैरिस्टर और लॉयर परोड़िए जाके लोगों को गाड़ियों के अंदर उठा के लाते हैं, वॉलंटियर बने की ये खिदमत है, ये एम है, ये एसेंस है इमाम के घर की सेवा का। लाइफ डेडिकेशन का यही मतलब है कि जाहिर भाने बातुन भाने, हर हालत में जानबूझ के और अजान तौर पे दोनों तरीकों से हमने अपना आप सब कुछ मौला को दे रखा है, इसलिए इमाम के घर की खिदमत करते रहो। और खिदमत सबसे पहली चीज ये है, रोज जमा खाने आओ, सुबह और शाम आओ, अपने बच्चों को मजहब सिखाओ, अपने बच्चों को लेके आओ, और सुबह और शाम की हाजिरी बहुत जरूरी है। मैंने कल ही वाज में कहा, 15 बरस पहले जब ये कनाडा की जमात स्टार्ट हुई थी, 300-350 आदमी थे जनवरी सेंटर के अंदर जब मैं कनाडा गया, आज अल्हम्दुलिल्लाह नॉर्थ अमेरिका के अंदर 50,000 इस्माइली हैं, 36,000 कनाडा में हैं, 14,000 स्टेट्स में हैं, मगर उनकी स्टेबिलिटी का और इतनी जल्दी जम गए और इतनी जल्दी काम धंधे मिल गए, इनको कामयाबी का कारण क्या था कि जहां भी इस्माइली गए, 2 जने थे तो 2 जने, 10 जने थे तो 10 जने, उन्होंने जमाखाने बनाने शुरू कर दिए। जमाखाने खरीदे नहीं गए, किसी के घर में जमाखाना बन गया, किसी ने एक रूम निकाल दिया, किसी ने किराए के ऊपर ले लिया, मगर हर रोज शाम को वो उधर आके दुआ पढ़ें, मौला को याद करें, उसकी मदद मांगें, उसकी रहमत मांगें, एक दूसरे को मिले गिले। इन जमात खानों की वजह से कनाडा की जमात जम गई जल्दी से, 50-50, 60-60 सिंतर बरस की कौमें उधर बैठी हैं, सिंगे लोगों को 70-80 बरस हो गए, और उधर 60-70 हजार के ऐसी हजार सिख हैं बीसी के अंदर, 50-50, 60-60 बरस से ग्रीक कौमें हैं, इटालियंस हैं, जर्मन्स हैं, मगर उनके सामने हमारी 15 बरस की वसाहत 36,000 इस्माइली आज बने, और आज इस्माइलियों के अंदर बैंक मैनेजर्स हैं, सिटीजन कोर्ट के अंदर अपनी एक इस्माइली बाई जज है, और ऐसे इमिग्रेशन के अंदर ऑफिसर्स हैं, बहुत बड़ी बड़ी कंपनियों के अंदर वो एग्जीक्यूटिव बने हुए हैं। ये आज कारण क्या? इमाम की दुआएं रहमतें, मगर जमात खानों की खातिर, जमात खाने में हाजिरी की खातिर इमाम के दोनों हाथ उन लोगों के ऊपर पड़ गए, इमाम ने उनके ऊपर रहमतें कर दी। जितना जमात खानों को आबाद करोगे, जितना जमात खाने की खिदमत करोगे, जितना जमात खाने की हाजिरी दोगे दीनदारों, उतना ही आप सुखी बनोगे, आबाद बनोगे, माल भी मिलेगा, और वो भी कि जिनको कभी मालदार बनने का चांस नहीं भी मिला तो भी वो लोग सुखी रहेंगे। मौला आपको हमेशा सुखी रखे, मौला आपके ऊपर हमेशा राजी होवे, मौला आपके सबके गुनाह बख्श दे दे, मौला आपको सुबह शाम जमात खाने आने की तौफीक दे दे, दर्शन सुकृत में पूरा रखे, मौला आपके ऊपर हमेशा अपनी रहमतें नवाजशें बरकतें और आपको फायदे वो देता रहे। मौलाना हज़रत इमाम आपकी नेक उम्मीदें पूरी करे, दर्शन सुकृत में पूरा रखे, ईमान बढ़ाए, ईमान मजबूत करे, चांद माल आल औलाद रोजी इज्जत आबरू रोजगार तंदुरुस्ती सब में बरकतें दे दें, आपस में सलाह सब मोहब्बत दे दें। मौलाना हज़रत इमाम दिन दुगनी रात चौगनी आपको चलती करे, मौलाना हज़रत इमाम ज़हरवातुल दीदार नसीब करे। खैर।